مر گئے سارے فسانے، کربلا زندہ رہی۔
استغاثے میں جو گونجی، وہ صدا زندہ رہی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و مولانا بالقاسم محمد وعلی آل بیتہ الطیبین الطاہرین المعصومین المنتجبین سیما بقیۃ اللہ فی الارضین ارواحنا فداہ وعجل اللہ تعالی فرجہ الشریف۔ اما بعد، فقد قال اللہ سبحانہ و تعالی فی کتاب الحکیم، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، اللہ ولی الذین آمنوا یخرجہم من الظلمات الى النور والذین کفروا اولیاؤہم الطاغوت یخرجونہم من النور الى الظلمات اولئک اصحاب النار ہم فیہا خالدون۔ ایک درود پیش محمد و آل محمد۔ رب اشرح لی صدری و یسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ اذان محترم، عصر حاضر کی تاریکی اور نور حسینی کے عنوان سے اس گفتگو کا آغاز کیا ہے، آج اس کی سلسلے کی تیسری کڑی ہے۔ کل جو گفتگو آپ کے سامنے ہوئی اور اس میں یہ بات بیان ہوئی کہ سب سے بڑی تاریکی جو انسان کی زندگی میں آ سکتی ہے، وہ انسان کا خود اپنے آپ کو فراموش کر دینا ہے۔
اس سے بڑھ کر اور کوئی تاریکی کور نہیں کی جا سکتی، اس لیے کہ اگر انسان خود اپنے آپ کو فراموش کر دے
تو اپنے اہداف کو، اپنے مقصد کو، اپنی منزل کو، سب کو فراموش کر بیٹھے گا۔ اس کو جب یہی نہ معلوم ہو کہ اس کی حقیقت کیا ہے، اسے کیوں بنایا ہے، کس نے بنایا ہے، کہاں بھیجا گیا ہے، یہ تمام چیزیں اگر اس کو معلوم نہ ہوں تو ظاہر ایک سرگردان زندگی، جسے کہتے ہیں حیران و پریشان زندگی، وہ گزارے گا۔ اور یہ تفصیلات جو کل آپ کی خدمت میں پیش ہوئی۔ ایک جوان نے سوال کیا کہ اب جب کہ ہم کہتے ہیں کہ یہ اس کی زندگی تاریک ہو جائے گی، تو پھر کیا کیا جائے کہ اس کی زندگی جو ہے روشن ہو جائے، پھر کیا کیا جائے کہ اس کی زندگی میں وہ نورانیت آ جائے۔ اس کا جواب ہم خود قرآن کریم سے جب دیکھتے ہیں، فرماتے ہیں کہ خداوند کریم قرآن میں فرماتا ہے، یا ایھا الذین آمنوا استجیبوا اللہ وللرسول اذا دعاکم لما یحییکم، استجیبوا للہ وللرسول اذا دعاکم لما یحییکم۔ اے ایمان لانے والوں، خدا کی دعوت پر لبیک کہو، اس کے رسول کی دعوت پر لبیک کہو جب وہ تمہیں دعوت دیں، تاکہ تمہیں زندہ کر سکیں، تمہیں حیات دے سکیں۔ یعنی خود اس آیت کے اندر انسان اگر غور کرے، اس کا مطلب ہے کہ انسانوں کی دو طرح کی زندگیاں ہوتی ہیں۔ ایک وہ زندگی ہے کہ جو خدا کی دعوت پر، رسول کی دعوت پر لبیک کہنے سے پہلے کی زندگی ہے، اور ایک وہ زندگی ہے کہ جو خدا کی دعوت پر لبیک کہنے کے بعد کی زندگی ہے۔ وَإِلَّا ایک وہ شخص کہ جو ہمیں بظاہر چلتا پھرتا نظر آتا ہے، سانس لیتا ہے، دیکھتا ہے، کھاتا ہے، پیتا ہے، اس کو کہ اگر یہ زندہ ہوتا قرآن کی نگاہ میں، خدا کی نگاہ میں اگر اس شخص کو زندہ کہا جاتا، تو یہ کہنے کا کیا مقصد تھا کہ جب تم کو خدا اور رسول بلائیں تو تم اس کی دعوت پر لبیک کہو تاکہ تمہیں زندہ کر دیں۔ انسان تو زندہ ہے، زندہ انسان کو زندگی دینا معنی نہیں رکھتا۔ اس کا مطلب ہے کہ وہ زندگی جو اس سے پہلے پہلے وہ گزار رہا تھا، وہ ایک انسانی زندگی نہیں تھی، وہ ایک حیوانی زندگی تھی۔ اگر تم چاہتے ہو ایک انسانی زندگی کے طور پر زندہ رہو، انسان کے طور پر زندہ رہو، تو تمہارے لیے ضروری ہے کہ تم اس کی دعوت پر لبیک کہو جب وہ تمہیں بلائے۔ اب خدا اور رسول کس چیز کی جانب بلاتے ہیں؟ دین کی جانب بلاتے ہیں، وہ تعلیمات اس کی جانب بلایا جاتا ہے، وہ احکامات، وہ تعلیمات، وہ اخلاق، وہ تمام، وہ جو دین جس چیز کا مجموعہ ہے۔ اس کا مطلب ہے کہ یہاں پر بھی اسی چیز کی طرف اشارہ ہو رہا ہے کہ اگر تم اس طرف نہیں آؤ گے، خدا اور رسول کی طرف نہیں آؤ گے، خدا کو اپنا ولی نہیں بناؤ گے، دوسرے الفاظ میں وہی چیز جو کہ آیت الکرسی میں بیان ہوئی کہ اگر تم اپنا ولی خدا کو بنا لو گے تو تمہیں وہ ظلمت سے نکال کے نور کی طرف لے آئے گا۔ اسی چیز کو یہاں پہ کیا بیان کیا، اگر تم خدا کی بات دعوت پر لبیک کہو گے تو خدا تمہیں ایک زندگی عطا کرے گا۔ ایک نئی زندگی عطا کرے گا، ایک اور زندگی، ایک بالاتر زندگی عطا کرے گا، جس کو ہم انسانی زندگی کہہ سکتے ہیں. اسی طرح سے سورہ نحل میں ارشاد ہوتا ہے من عمل صالحا، یہاں پہ تھوڑا سا مزید اس کو کھولا ہے، من عمل صالحا من ذکر او انثى، جو شخص بھی جو ہے عمل صالح، ایمان عمل صالح انجام دیتا ہے، چاہے وہ مرد ہو چاہے خاتون، وہ مومن، اور ایمان کے ساتھ بھی ہو. خالی عمل صالح کافی نہیں ہے، ایمان اور عمل صالح دونوں جب اس کی زندگی میں ہوگا تو کیا ہوگا، فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً، تو ہم اس کو زندہ کر دیں گے حیات طیبہ کے ساتھ. یہاں پہ بھی وہی بات ہے، اب بظاہر اس سے پہلے بھی ایمان اور عمل صالح سے پہلے بھی وہ زندگی گزار رہا ہے، لیکن خدا کہتے ہیں اگر تم عمل صالح اور ایمان کے ساتھ عمل صالح انجام دو گے تو ہم تم کو زندہ کر دیں گے. یعنی اگر تم نے ایمان اور عمل صالح کے بغیر زندگی گزاری تو تم سمجھ لو خدا کی نظر میں تم مردہ ہو، تمہارے پاس زندگی نہیں ہے. ہاں ایک زندگی ہو سکتی ہے انسان کے پاس، جس کا کل اس آیت کے اندر اشارہ ہوا کہ اگر کوئی شخص اعراض کرتا ہے، روگردانی کرتا ہے خدا کے ذکر سے، تو اس کی زندگی تنگ و تاریک ہو جاتی ہے، معیشت دن کا جس کی بات ہوئی تھی، وہ والی زندگی ہو سکتی ہے، لیکن وہی حیوانی زندگی ہوگی. اگر تم چاہتے ہو حیات طیبہ، طیب کسے کہتے ہیں، اچھی، ایک اچھی زندگی تمہاری ہو، حیات طیبہ کہ ایک ایسی زندگی کہ جس کے اندر، لیکن فرض کریں انسان جو ہے بہت سارے زندگی کے اندر جو ہے وہ اعمال انجام دیتا ہے، تگ و دو کرتا ہے، محنت کرتا ہے، کوشش کرتا ہے، لیکن دیکھتا ہے کہ اس کی محنت جو ہے رنگ نہیں لا رہی، اس کے ایفرٹس جو ہیں جتنی بھی کوشش کرتا ہے وہ نتیجے تک نہیں پہنچ پاتے. لیکن ایک انسان کی زندگی کا آپ دیکھیں کہ ہم دیکھتے ہیں کہ اس کی زندگی میں بہت زیادہ برکت ہے. برکت کسے کہتے ہیں؟ برکت خیر کثیر کو کہتے ہیں، مثلا جس کے اندر خیر بہت زیادہ پایا جائے. ہم لوگوں کے یہاں عام طور پہ برکت کہاں استعمال ہوتا ہے؟ کھانے کے اندر، جب کھانا بچ جاتا ہے ہم کہتے ہیں اس میں برکت ہوگی مثلا. اب چاہے وہ ٹیسٹ کے اندر انتہائی جو ہے وہ بد، جس کہتے ہیں اس کا بہت بیکار ٹیسٹ ہو اور لوگ اس کے ٹیسٹ کی وجہ سے نہ کھائیں اور چھوڑ دیں اور ہم کہیں کھانے میں بہت برکت ہوگی، نہ آئی. برکت اسے کہتے ہیں کہ جس کے اندر اس کا فائدہ بہت زیادہ ہو، بہت زیادہ فائدے مند. ہم دیکھتے ہیں بہت سارے لوگوں کی زندگیاں بہت بابرکت ہوتی ہیں. کس معنی میں؟ ان کی زندگی کے اندر خیرات بہت زیادہ ہم کو نظر آتی ہیں. خیرات اردو والی نہیں، خیرات یعنی اچھائیاں بہت زیادہ نظر آتی ہیں. ایسے کام جو کہ مفید ہوں ان کے لیے، ان کے معاشرے کے لیے، وہ ہم کو ان کی زندگی میں بہت زیادہ نظر آتے ہیں. ممکن ہے دو شخص ہوں، دونوں کو ایک ہی خدا جو ہے وہ عمر دے، 60-70-80 سال کی عمر دے، لیکن ایک شخص جو ہے اس عمر کے اندر بہت سارے ایسے کام کر کے چلا جاتا ہے کہ جو ایک دوسرا انسان جس کے پاس شاید اتنے ہی امکانات ہوں لیکن وہ ہم کو اس کی زندگی میں نظر نہیں آتے. مثلا مثال لیں ہم، بہت زیادہ واضح ہماری اس صدی کی بہترین مثال امام خمینی کی مثال. کتنی برکت ہے اس زندگی کے اندر. دیکھیں ایک شخص ہے، 90 سالہ اس کی زندگی ہے، بہت سارے لوگ ہیں جنہوں نے 90 سالہ زندگی گزاری ہوگی، لیکن یہ زندگی کتنی بابرکت ہے کہ اس شخص کی وجود کی برکت سے کتنے لوگ ہدایت پا جاتے ہیں، کتنے معاشرے ہدایت پا جاتے ہیں، کتنے لوگ صحیح اسلام سے آشنا ہو جاتے ہیں. وہ اسلام مثلاً اس سے پہلے جو کہ مثلاً ایک مردہ حالت کے اندر تھا، جس کے اندر روح نہیں تھی، اس اسلام کے اندر روح پھونکی، ایک دوبارہ سے اس کو دوبارہ اس عزت دی، مسلمانوں کو عزت دی. ایک شخص نے جو کہ اسی مثلاً فرض کریں حوضۂ علمیہ کا ایک طالب علم ہے، بہت سارے لوگ ہیں جو اس حوضے میں آتے ہیں، مدرسے میں آتے ہیں، زندگی گزارتے ہیں، لیکن اس شخص کی زندگی کے اندر کتنی جو ہے برکت ہے. یہ شخص فقیہ بھی ہے، فیلسوف بھی ہے، عارف بھی ہے، اصولی بھی ہے، پھر ایک نہضت چلاتا ہے، ایک تحریک چلاتا ہے، کتنی بڑی دنیا کی کتنی بڑی پاور کو شکست دیتا ہے. یہ سب ایک زندگی کے اندر، چھوڑ ایک اسی عام زندگی کے اندر. کیا اس کے پاس وسائل بہت زیادہ تھے؟ نہیں، وسائل بہت زیادہ نہیں تھے. وسائل ہم میں سے شاید، ہم میں سے بہت سے افراد کے پاس امام خمینی سے زیادہ وسائل ہوں زندگی کے اندر، لیکن ہمارے پاس زندگی کے اندر وہ برکت نہیں ہے. آپ دیکھیں نجف کے اندر امام خمینی کا جو گھر ہے، جو لوگ گئے ہیں انشاءاللہ دوبارہ جب جائیں نجف تو حتماً امام خمینی کے گھر کو جا کے انسان دیکھے کہ وہ کتنا تنگ و تاریک قسم کا گھر ہے، کہ جہاں پہ آپ، جہاں سے آپ نے وہ نہضت، جہاں سے وہ تحریک چلائی ہے، اور شہنشاہ ایران جو ہے وہاں سے سرنگون ہوتا ہے، اسے ایک چھوٹے سے گھر کے اندر کون سے امکانات ہیں؟ کچھ بھی نہیں. اس کا مطلب ہے کہ برکت ڈائریکٹ اس کا تعلق کیا ہے؟ خدا سے ہے. خدا اور بندے کے درمیان ایک معاملہ ہے. اگر انسان خدا کے ساتھ جو ہے ایک ایسا معاملہ کرتا ہے، اس کو اپنا ولی بنا لیتا ہے، اس کو اپنا سرپرست بنا لیتا ہے، اپنا اختیار اس کے ہاتھ میں دے دیتا ہے، اخلاص کے ساتھ जो खुदा कहता है उसको करता चला जाता है। खुदा कहता है जब तुम मुझे अपने हवाले कर दोगे फिर देखो मैं तुम्हारे काम किस तरह से, फिर उसकी ज़िंदगी के अंदर इसी तरह से। मतलब और बहुत से अफराद के वहाँ पर मिसालें हैं, ये बारिज मिसाल बहुत ही वाज मिसाल जो थी हमारे पास उसका मैंने जिक्र किया। तो अगर इंसान जो है अमल साले अंजाम दे और ईमान के साथ, तो हम उसको एक ऐसी हयात अता फरमाएंगे जो हयात तैयब होगी। अब इसके अंदर एक ऐसी जिसे हम देखेंगे कि एक ऐसी बाबरकत ज़िंदगी है कि जिसके अंदर खैरात ही खैरात हैं। इस शख्स की ज़िंदगी के अंदर इत्मीनान है, मुमकिन है बहुत ज़्यादा खतरात के अतराफ़ में इसके बहुत ज़्यादा खतरात हों, लेकिन इस शख्स की ज़िंदगी के अंदर हमको इत्मीनान नज़र आता है, ये परेशान नहीं है क्योंकि उसने अपने आप को अपने बागदौड़ जो खुदा के हवाले कर दिए, जो अपने आप अपना पूरा कंट्रोल अपने खुदा के हवाले कर दे तो उसको किसी चीज़ का गम नहीं होता, खौफ नहीं होता। अगर हमें मालूम हो जाए, जिस तरह से बहुत सारे लोगों को हमारे माशरे के अंदर ये होता है कि हाँ हमारे ताल्लुकात फलान शख्स से हैं, अगर हम कुछ भी कर लेंगे बिलाखिर वो हैं देख लेंगे, तो ये शख्स बहुत धड़ल्ले से जो है मसलन बहुत सारे काम बहुत सारे मुमकिन है जराइम भी अंजाम दे। क्यों? क्योंकि मालूम हमारे पुश्त पर जो है एक शख्स है जिसके अंदर जिसके पास बहुत कुदरत है ताकत है। अलम बाज़ दफ़ा ये जो शख्स होता है ये मुमकिन है किसी थाने का ऐसे चो ही गुना हो, बहुत इंसान की जो है जैसा जिसका इंसान का लेवल होता है उसके मुताबिक, तो ये थोड़ा इंसान का लेवल बढ़ जाता है ना थोड़ा सा और जो है वो। अगर किसी को मालूम हो जाए कि हाँ इस मुल्क का सदर इस मुल्क का प्राइम मिनिस्टर इस मुल्क का बादशाह जो है मेरे साथ है, वो कितना ज़्यादा जो है अकड़ के मसलन कर जो करना चाहूँ कर सकता, ये इसके आखिरी मसलन जो है औकात यही है कि इससे बाल तौर तो कोई मकाम नहीं दुनिया के अंदर, किसी मुल्क के जो है आला तरीन मकाम उसके साथ। अगर किसी को यकीन हो कि मेरा खुदा मेरे साथ है उससे बालतर कोई मकाम, रब्बुल आलमीन जिसके हाथ में सब कुछ है, जिसके हाथ में ज़मीन व आसमान के जुनूद, जिसके हाथ में ज़मीन व आसमान के लश्कर उसके हाथ के अंदर उसके हाथ में है, वो अगर किसी की पुश्त पनाही करे तो उसको कितना इत्मीनान होगा। तो इन लोगों की ज़िंदगी के अंदर जब वो ईमान लाते हैं, ईमान ईमान वाकई सिर्फ लफ्ज़ नहीं, वाकई जब ईमान होता है इनकी ज़िंदगी के अंदर, तो इसी इमाम खुमैनी की ज़िंदगी का एक वाक़या ज़हन में आके बयान करता हूँ। जब इमाम खुमैनी को एग्ज़ाइल करने से पहले, तबईद करने से पहले, जलावतन करने से पहले इतला आती है अल्लामा तबातबाई के पास, अल्लामा तबातबाई जिनका आप जानते हैं साहिब अलमीज़ान, इनकी कोई कुछ ताल्लुकात थे उस ज़माने के किसी जनरल से। वो जनरल जो है वो अल्लामा तबातबाई को पैगाम भेजता है कि आप इमाम खुमैनी से कह दें कि आज रात हुकूमत के कारिंदे जो हैं जो इंटेलिजेंस के इनके जो भी अफराद हैं वो इमाम खुमैनी को आके ले जाएंगे, गिरफ़्तार कर लेंगे। ये खबर जो है अल्लामा तबाताई तक पहुंचती है। आप अपनी बेटी के ज़रिए से, क्योंकि हालात उस वक्त बुलाकर ऐसे नहीं थे कि इस तरह से कि किसी को मालूम ना हो पाए, अपनी बेटी के ज़रिए से ये पैगाम इमाम खुमैनी के घर पहुंचाते हैं। जब ये इत्तला आती है कि इस तरह से आज इमाम खुमैनी के घर पर जो है वो उनको बताया, उनके जो दफ्तरदार होते हैं उनको बताया जाता है कि इस तरह से जो ऑफिस जो उनके ऑफिस को हेड कर रहे हैं मसलन उसको बताया जाता है इस तरह से इत्तलाई है और इमाम खुमैनी को आज जो है रात को ले जाया जाएगा। अब जब ये इत्तला उनके दफ्तर में पहुंचती है बुलाकर सब परेशान हो जाते हैं कि क्या होगा क्या नहीं। कुछ आहिस्ता आहिस्ता खबर कुछ जवानों तक पहुंच जाती है जो इमाम खुमैनी के नज़दीकी अफराद हैं, सब जो है पहुँच जाते हैं घर पर कि हम मसलन हिफाजत के लिए, और हो नहीं सकता कि हमारे होते हुए जो है वो इमाम खुमैनी को कोई ले जाए। ये लोग जमा हो जाते हैं, इमाम खुमैनी को पता चलता है कि क्या हुआ, नमाज मगरिबन अंजाम देते हैं, कहा कि ये लोग क्यों जमाएँ, कहा कि ये लोग इसलिए जमाए कि इत्तला ये कि आज रात को आपको ले जाने के लिए कुछ कारिंदे जो हुकूमत के आएंगे। इमाम खुमैनी का कि सबसे कहा वापस चले जाए, कहा कि इत्तला ये उस जनरल ने जो है जो बाकायदा फ़ौज के अंदर मौजूद उस शख्स ने हमें इत्तला दी है कि इस तरह से होने वाला है। इमाम खुमैनी का कि नहीं, जो कुछ होने वाला है अगर खुदा ने लिख दिया है तो होगा और नहीं है तो नहीं होगा, कुछ कर नहीं सकते ये लोग अगर खुदा की इस मर्जी के अंदर शामिल नहीं, कुछ नहीं हो सकता, जाओ इनसे कहो सब चले जाओ बस। अब जब इमाम खुमैनी ये आयत एक आयत की तलावत की, उसका मैंने मफहूम यहाँ बयान किया, जब वो आयत की तलावत करते हैं तो ये लोग जो कि परेशान थे ये लोग अपने अंदर एक इत्मीनान महसूस करते हैं इमाम खुमैनी की उस आयत की तलावत के नतीजे में। ये लोग जो कि परेशान थे इनके दिल मुतमैन हो जाते हैं जब ये आयत इमाम से सुनते हैं, यानी वो दिल कितना मुतमैन था इसको बताया जा रहा है कि इस तरह से जिनको जो है वो ले जाने के लिए आया जाएगा, लेकिन कहते नहीं कि इसके कहने से दूसरे लोग भी जो हैं जो वहाँ पर परेशान थे उनको भी इमाम जो है वो इमाम खुमैनी जो है इत्मीनान दे रहे, तसल्ली दे रहे कि परेशान ना हो। ये ऐसी ज़िंदगी जिसके अंदर इत्मीनान है, सुकून है, सुकून वाला सुकून उर्दू वाला नहीं, जिसके अंदर हरकत ना हो। नहीं, हमारी ज़िंदगी के अंदर कौन सा सुकून होता है जिसमें कोई हरकत ही ना हो, बस बैठे हो? नहीं, इत्मीनान वाला, जिसके अंदर इंसान जो है मुतमईन, इस्तेराब नहीं, परेशान नहीं है, टेंशन नहीं उसको, क्योंकि उसका तवक्कुल खुदा के ऊपर है, उसका भरोसा खुदा के ऊपर है। इज्जत है ज़िंदगी के अंदर। ये हयात तैयबा क्या है? इज़्ज़तमंदाना ज़िंदगी। बहुत सारी ज़िंदगियों के अंदर अब देखते हैं कि मालो दौलत बहुत है, ताल्लुकात बहुत हैं, ये सब चीज़ें हैं, शोहरत है, लेकिन इज्जत नहीं है। हर शोहरत का हर शोहरत जो है मुसावी नहीं है इज्जत से, नहीं। बहुत सारे लोग जो हैं वो बदनाम होते हैं लेकिन मशहूर होते हैं। बहुत सारे लोग समझते हैं कि अगर हम अपनी माल दौलत की वजह से या हम अपने इकतदार की वजह से किसी का सर जो है झुका देंगे ज़बरदस्ती, और इसको हम इज्जत कहते हैं। इज्जत नहीं है, ये ज़िल्लत है, लेकिन हम उसको जो है वो मुमकिन है इज्जत समझ रहे हो। लेकिन हयात तैयबा क्या होती है? कि इंसान मुमकिन है जिसके हाथ में कुछ ना हो, खाली हाथ इंसान हो, लेकिन इसकी ज़िंदगी के अंदर बरकत हो, इसकी ज़िंदगी के अंदर इत्मीनान हो, इसकी ज़िंदगी के अंदर इज्जत हो। अब देखें कितने ऐसे अफराद हैं कि जो बज़ाहिर बहुत ज़्यादा सादा ज़िंदगी गुजार रहे हैं, लेकिन अगर किसी जगह से गुजर जाए मुमकिन है लोग उनके खुद ब खुद उनके दिल में आता है कि इसका एहतराम किया जाए, उसके लिए खड़े हो जाएं। और एक शख्स है जो डंडे के ज़ोर पर भी किसी को कहे कि भाई मेरा एहतराम करो, और किसी का दिल ना चाहे कि उसका एहतराम और इज्जत की जाए, कितना फ़र्क है। बाज़ लोग हैं कि जो अगर कुछ ना भी कहें लोग खुद जो है उनका दिल, क्यों? क्योंकि कुलूब जो है, दिल जो है किसी और के हाथ में, दिल हमारे हाथ में नहीं है अज़ान मोहतरम। कुलूब, दिल खुदा के हाथ में होते हैं, खुदा जिसकी तरफ मायल करना चाहे। अब देखिए इमाम हुसैन अलैहिस्सलाम की वाज़ह तरीन मिसाल, इससे बेहतर क्या मिसाल होगी? दिल जब खुदा के हाथ में है, खुदा किस तरह से इमाम हुसैन अलैहिस्सलाम की तरफ मोड़ देता है, किस तरह से दिल जो है झुक जाते हैं, किस तरह से अजमत इमाम हुसैन का इकरार करते हैं। ये अजमत, ये इसको कहते हैं इज्जत। हम इज्जत को कहाँ तलाश करते हैं? हम किसी और जगह, गलत हमें एड्रेस दिया गया है, उस एड्रेस पे जब वहाँ पे इज्जत नहीं मिलती। इज्जत मिलती फ़कत और फ़कत खुदा के पास। फरमाया कि जो शख्स भी जो है वो अमल सालेह अंजाम दे, इस हालत के अंदर कि वो मोमिन हो, हम उसको एक हयात तैयबा से ज़िंदा कर देंगे। अब तक की तुम्हारी जो हयात थी वो एक आम हैवानी हयात थी, अब हम तुमको एक नई ज़िंदगी देंगे, आओ इसका मज़ा लेना चाहते हो वाकई ने ज़िंदगी को। अब ये खुदा का वादा है, इसके अंदर हमको इंसान को यकीन होना चाहिए, करके देखे, तजर्बा करके देखे। ये वो चीज़ नहीं है कि जिसके अंदर ख़ता हो जाए, नहीं, आप तजर्बा करके देखें। हर इंसान तजर्बा करने के लिए आज़ाद है, वो देखेगा कि उसकी ज़िंदगी के अंदर एक इत्मीनान, एक बरकत, एक इज़्ज़त, एक हयात तैयबा, अच्छी ज़िंदगी उसको मैसर होगी। दुरूद भेजे मोहम्मद वाले मोहम्मद। बस तारीखी कहाँ पर है? उस आयत की रोशनी के अंदर, जहाँ पर भी खुदा की विलायत ना हो, तागूत की विलायत हो, वहाँ पर तारीखी है। रोशनी कहाँ पर है? नूरानियत कहाँ पर है? ये हयात तैयबा कहाँ पर है? जहाँ जहाँ पे खुदा की विलायत होगी वहाँ पे नूर होगा। और विलायत तागूत के अंदर हम चले जाएंगे, बरक्स हो जाएगा मामला। जितना ज़्यादा इंसान जो है अपने आप को गैर खुदा के हवाले कर दे, ये सारी चीज़ें जो अभी हयात, ये सारी चीज़ें जो खुदा की विलायत के नतीजे में बयान की, इसके बरक्स आप लें तो सारे विलायत तागूत का नतीजा हो जाएगा, वो जो तारीख ज़िंदगी इंसान की होगी। अब ये जो विलायत खुदा है और विलायत तागूत है, ये जो एक सिलसिला है, ना ख़त्म होने वाला सिलसिला। इंसान को खुदा इस दुनिया में भेजता है और कहता है कि या तो तुम मेरी सरपरस्ती को कबूल कर लो या तागूत की सरपरस्ती। इंसान के पास एक इख्तियार है और इस इख्तियार के ज़रिए से इसको कमाल तक पहुँचना है। बाज़ अफराद हैं इस रास्ते को इंतखाब करते हैं, खुदा को अपना वली बनाते हैं। बाज़ अफराद जो हैं कि अब ये तागूत जो है, जो उसके मुकाबले में खुदा भी अपनी कुव्वतों को भेजता है, अपने अम्बिया, रसूल, आइम्मा, इन फरिश्तों को, मलाइकों को, तमाम को, इसलिए ताकि इस इंसान को इस कमाल की तरफ, इस खुदा की विलायत की जानिब बुलाया जाए। इसके मुकाबले में तागूत है, शैतान है, शयातीन की कुव्वतें, उनको भी खुदा ने कुव्वत दी है, क्योंकि अगर उनको कुव्वत ना दी जाती तो ये इंसाफ ना होता, ये एक जंग ना बराबर जंग होती। नहीं, खुदा भी अजीब है, अजीब है कि कितना ज़्यादा इसके अंदर, इस पूरे सिस्टम के अंदर जमाल है, खूबसूरती है। अपने दुश्मन को भी इतनी कुव्वत दी, तुम कुव्वत लेना चाहता, ठीक, तुम्हारे पास भी लश्कर होंगे, तुम्हारे पास भी सब कुछ होगा, तुम भी इनके दिल, इनको जो है अपनी तरफ ला सकोगे, मेरे पास भी लश्कर होगा, मैं भी इनको अपनी तरफ ला सकूंगा। और यहाँ पे आके एक जंग होती है, इंसान को इख्तियार दिया जाता है, इस तरफ तो आना चाहते हो, उस तरफ जाना चाहते हो। अब ये जो तागूत हैं, बिलाखिर उस लश्कर के साथ, उस कुव्वत के साथ जो उनको मिलती है, शैतान को जो मिलती है, ये भी बिलाखिर खामोश तो नहीं बैठते। ये चाहते हैं कि लोग हमारी सरपरस्ती के अंदर आ जाएँ, हमारी जो कुव्वत है, हमारी ताकत को कबूल कर लें, हमारे सामने सर झुका दें। फरमाए वद्दु लौ तकफुरून कमा कफरू फतकूनून सवा। ये जो कुफ्फार हैं, तुम क्या समझते हो ये तुम्हें आसानी से छोड़ देंगे, ऐसे छोड़ देंगे? मसलन हम कहें कि जिसे कहा जाता है कि क्यों जो है आखिर हम लोग इन लोगों से क्यों हम लड़ाई करते हैं, इनके साथ सुलह कर लें, जान छुड़ाएं अपनी। बाज़ अफ़राद कहते हैं कि जब ईरान इराक जंग हुई तो शुरू शुरू के अय्याम के अंदर एक शख्स था जो किसी बस में सवार था, तो जब एक जगह गाड़ी रुकती है वो बस ड्राइवर के साथ कहते हैं, बस ड्राइवर कहते हैं ये क्या है आखिर, ये जंग है, इसके अंदर इतने लोग मारे जा रहे हैं, शहीद हो रहे हैं, जवान जो हैं अपने सर कटा रहे हैं, सद्दाम क्या चाहता है, एक एक सूबा लिया है ना उसने, दे दें उनको, जंग ख़त्म करें, जान छुड़ाएं हमारी भी। खूब ये भी एक तरीका है, क्या ये दर्द सर पाला है, सुलह करें, मिलजुल कर रहें। बाज़ लोग की मंतिक क्या होती है, मिलजुल कर रहना चाहिए, लड़ाई नहीं करनी चाहिए, अच्छे बच्चों की तरह ज़िंदगी गुजार। तो ये खुदा कहता है तुम क्या समझते हो तुम अच्छे बच्चों की तरह ज़िंदगी गुजार रहे हो, तुमको छोड़ देंगे ना। वद्दू लौ तकफुरूना कमा कफरू फतकूनूना सवा, ये लोग क्या चाहते हैं, ये कुफ्फार कभी भी तुमको छोड़ेंगे नहीं, तुम एक कदम पीछे हटोगे एक और आगे आएंगे। ये चाहते हैं, इनकी ख्वाहिश है, वद्दू यानी शदीद मोहब्बत है इनको इससे, लौ तकफुरून तुम लोग भी काफिर हो जाओ, जिस तरह से वो काफिर हैं ये तुम भी काफिर हो जाओ, तुमको ऐसे नहीं छोड़ेंगे जब तक तुम दीन का नाम लेते रहो, खुदा का नाम लेते रहोगे, जब तक तुम्हारे पीछे रहेंगे इनको, हत्ता तुम्हारा इस्लाम का दीन का लफ्ज भी नाम भी पसंद नहीं है। वद्दू लौ तकफुरूना कमा कब, जिस तरह से वो काफिर हो गए हैं ये तुम्हें नहीं छोड़ेंगे, तुम्हें भी काफिर बना के छोड़ेंगे। फतकूनूना सवा, यहाँ तक कि तुम सब एक जैसे हो जाओ, सब काफिर हो जाओ, इनकी ये चाहते हैं, इनका प्लान इनका एजेंडा है। तुम क्या समझते हो कि इनके साथ सुलह सफाई करोगे तो मसला हल हो जाएगा, ना। वला यज़ाल, फिर एक और आयत में शहादत है, वला यज़ालूना युकातिलूनकुम हत्ता यरुद्दूकुम अन दीनकुम इन इस्तताऊ, कहा कि ये हमेशा, वला यज़ालूना हमेशा 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 तुमसे किताल करते रहेंगे, तुमसे जंग करते रहेंगे, तुम किस किन वहम गुमान के अंदर ज़िंदगी गुजार रहे कि हम इनसे सुलह कर लें, मुज़ाकरात कर लें, ये कर लें, वो कर लें अच्छी तरह से, ना, हमेशा तुमसे किताल करते हैं। हत्ता यरुद्दूकुम अन दीनकुम, यहाँ तक कि तुमको तुम्हारे दीन से पलटा दें, इन इस्तताऊ, अगर इनके अंदर कुव्वत होती, अगर इस तवानाई रखते तो ये काम कर बैठते, ये अलग बात है कि अंदर इतनी तवानाई नहीं है, लेकिन ख्वाहिश इनकी यही है कि हमेशा जंगों के ज़रिए से हमेशा तुमको जो है, अभी जंग मुख्तलिफ अकसाम की, हमेशा ज़रूरी नहीं है कि वो जंग जो है वो जिसे कहते हैं असलहे, मसलन जो जो गर्म असलह जिसे कहते हैं इस गोला बारूद वाले, नहीं, ये जंग मुख्तलिफ किस्म की जंग है, सब कहते हैं सॉफ्ट वॉर भी हमारे पास मौजूद है कि जहाँ पर मसलन जो है सकाफती तौर पर जो है अब जंग लड़ी जाती है, एक कौम के ऊपर सकाफती जंग कि उसकी उस कौम की सकाफत को मिटा दिया जाए और उस काफिरों वाली सकाफत को इंतखाब कर ले, ये भी जंग है, ख़तरनाक तरीन जंग है, इससे ज़्यादा ख़तरा है। तो हमेशा तुम्हारे तुमसे हालत किताल में रहेंगे जब तक कि तुम पलट ना जाओ। अभी क्या करते हैं ये लोग जो कि एक दुरूद भेजे मोहम्मद वाले, थोड़ा सा अगर आप लोग आगे आ जाओ, आज पहले एक मतलब की तरफ इंशाल्लाह आइंदा आने वाली गुफ्तगू में कुछ और मतलब को। अब क्या काम करता है ये तागूत जो है, जो गैर खुदा की कुव्वतें हैं, क्या करते हैं, एक अहम तरीन काम जो इनके पास होता है वो ये, मसलन पहले मिसाल के ज़रिए से अगर आप कुछ बातों को जो है वो, ताकि आप लोग ज़्यादा इसको बेहतर तरीके से दर कर सकें, फ़र्ज़ करें कि अगर कोई शख्स जो है एक जगह जाए जहाँ पर लिखा बोर्ड रखो ये हॉस्पिटल है, हॉस्पिटल है वो देखें इसका, यहाँ पे इसका मतलब है इलाज कराने के लिए जाना चाहिए, अगर कोई मरीज़ होगा तो वहाँ पे इलाज कराने के जाएगा। एक मरीज़ आता है, जाता है हॉस्पिटल के अंदर, उसको कहा हाँ तुम क्यों आए हो भाई, मैं कहा इलाज कराने के लिए, नहीं यहाँ पे इलाज नहीं होता, कहेगा ये हॉस्पिटल है तो इलाज नहीं होता, तुम यहाँ क्या होता है, नहीं ये हॉस्पिटल है लेकिन यहाँ पर इलाज नहीं होगा, वो शख्स हंसेगा, कहेगा ये मुझे बेवकूफ़ बनाया है, लोगों को तुम बेवकूफ़ बना दिए, हॉस्पिटल का बोर्ड लगाया है, यहाँ पर सब कुछ है, यहाँ पर सारे वसाइल भी मौजूद हैं, यहाँ पे सारा स्टाफ भी मौजूद है, हमको सारी मशीनरी भी नज़र आ रही है, सारी चीज़ें मौजूद हैं, कह रहे हैं इलाज हम नहीं करेंगे यहाँ पे। एक जगह जाता है, एक शख्स देखता है बोर्ड लगा हुआ है स्कूल का, किसी यूनिवर्सिटी का, कहता है कि मैं अपने लिए, अपने बच्चे के लिए जहाँ पे एडमिशन कराने आया हूँ ताकि उसको जो तालीम दी जाए, कहा नहीं ये स्कूल है लेकिन यहाँ पर तालीम नहीं दी जाती, ये कौन सा मजाक है, ये स्कूल तो हो लेकिन तालीम ना दी जाए, कहा नहीं यहाँ तालीम नहीं दी जाती, है ना बेवकूफ़ी, है ना हिमाकत, मस्खरापन है, हम हंसते हैं, ये कौन सा मजाक है, ये आया हो सकता है तो ये कभी हो सकता है, हमारी ज़िंदगी में हो रहा है, यही हो रहा है, लेकिन हम हंसते नहीं उसके ऊपर, बहुत आसानी से उसको कबूल कर लेते हैं। मसाजिद हो लेकिन जहाँ पे सजदा ना हो, आप कहें ऐसी कौन सी मस्जिद है जहाँ सजदा ना हो, दुनिया में अक्सर मसाजिद ऐसी हैं जहाँ सजदा नहीं होता, कौन सा सजदा, وہ سجدہ جو کہ خداوند کریم کی بارگاہ میں اس کی عزت کے سامنے سجدہ ہو اور انسان اپنے آپ کو اس کے سامنے جھکا دے اور اس کی اطاعت کے اندر آ جائے، کون سا وہ سجدہ ہے؟ کس مسجد میں ہوتا ہے؟ یہ مسجد بڑی شاندار مساجد ہیں لیکن جس کے اندر سجدہ نہیں ہوتا، توحید نہیں ملے گی آپ کو مساجد کے اندر. آپ اس انہی مساجد کے اندر جائیں اور کہیں کہ ہم شرک کے خلاف جو ہے آج ایک خطبہ بیان کرنا چاہتے ہیں، ممکن آپ کو اجازت نہ دی جائے کہ نہ آپ صرف جو ہے اچھی اچھی باتیں کریں، میٹھی میٹھی باتیں کریں. ہاں بہت سے لوگ کہتے ہیں میٹھا میٹھا دین، یہ میٹھا میٹھا دین بیان کریں فقط، یہ سب آپ کو. ہاں شرک کی بات آپ کو کرنی، بس شرک کا نام لے کے، لیکن آپ مصادق بیان کرنا چاہیں، آپ بیان کرنا چاہیں کہ اس وقت اس دنیا کے اندر دشمنان خدا یہ ہیں، نہ یہ آپ کون سی باتیں کر رہے ہیں. بس مساجد ہوں لیکن جہاں پہ سجدہ نہ ہو، جہاں پہ توحید نہ ہو، یہ ہے نا مذاق، لیکن یہ ہے. اسی طرح سے فرض کر لیں عزاداری ہو، انقلاب کی بات نہ ہو، مذاق نہیں ہے. عزاداری کسے کہتے ہیں؟ عزاداری ہے یاد سید الشہداء. سید الشہداء نے کیا کیا؟ انقلاب برپا کیا. آپ کہیں عزاداری آپ کریں گے، انقلاب کا نام نہیں لیں گے. انقلاب سے مراد یہ انقلاب اسلامی ایران نہیں، بعض لوگوں کو چڑ ہو گئی ہے سنن جیسے پتہ نہیں کیا ہو. انقلاب سے مراد ایک تحول، ایک چینج لانا اپنی زندگی کے اندر، اپنے معاشرے کے اندر اچھائی کی طرف لے جانا، برائی سے نکال کے، اس کو انقلاب کہتے ہیں، چینج. نہیں آپ جو ہیں وہ انقلاب، یہ سب باتیں نہیں ہوں گی. عزاداری ہوگی لیکن انقلاب نہیں ہوگا. یہ ساری یہ مذاق ہے نا، لیکن کتنی آسانی سے ہم لوگ اس کو بیان کرتے ہیں. ممبروں سے بیان کیا جاتا ہے، نہیں کیا جاتا. ایسے عزاداری ہوگی لیکن اس کا مظلوم کی حمایت کا نام نہ لیں. ہاں مظلوم وہی امام حسین علیہ السلام تھے جو 61 ہجری میں جن کو شہید کر دیا گیا، ہاں ان کا نام لیں بس وہی. آج کون مظلوم ہے، آج کون ظالم ہے، نہیں نہیں اس کا نام نہیں. واقعہ کربلا محدود ہے، 61 ہجری کا واقعہ ہے، ہمیں نہیں معلوم اس کے اندر کیا اس کے مقاصد ہیں، کیا اہداف ہیں. یہ امام اور خدا کا معاملہ ہے تمام شد. ہمارا کام کیا ہے؟ گریہ کریں تمام. امام علیہ السلام نے اتنے زیادہ لوگوں کو جو بلایا، اتنے زیادہ لوگوں کو جو دعوت دی، وہ کیوں دعوت دے رہے ہیں؟ اگر ان کا اور خدا کا معاملہ تھا ختم ہو جاتا وہیں پہ، لوگوں کو کیوں زحمت میں ڈالتے ہیں؟ انسان جب سوچتا نہیں، جب فکر نہیں کرتا، جب غور نہیں کرتا، اپنے عقلوں پہ اس کے تالے پڑ جاتے ہیں تو اس طرح کی چیزیں نظر آتی ہیں ہم کو ان کی زندگی کے اندر. وہ عزاداری جس کے اندر یہ چیزیں نہ ہوں، وہ عزاداری جس کے اندر پیام حریت نہ ہو، آزادی نہ ہو. امام حسین علیہ السلام جو جن کا نعرہ یہ ہے کہ ان الدعی ابن الدعی قد رکزنی بین اثنتین بین الصلۃ والذلہ وحیات من الذلہ، کہ اس پست ابن پست نے، اس ابن زیاد نے مجھے دو چیزوں کے درمیان قرار دے دیا ہے، ایک طرف نیزہ ہے یعنی موت، اور ایک طرف ذلت ہے کہ تسلیم ہو جاؤ. وحیات من الذلہ، لیکن حسین ذلت کو کیسے برداشت کر سکتا ہے؟ ہم مر جائیں گے، ہم اس نیزوں کو، اس موت کو، اس شہادت کو قبول کر لیں گے، لیکن ذلت کو، ذلت ہم سے دور ہے، ذلت ہم سے نزدیک نہیں آ سکتی. لیکن اگر آپ دیکھیں آج ہماری پوری دنیا کے اندر کروڑوں لوگ تو حد عقل ہیں کہ جو عزاداری میں شرکت کرتے ہیں، ان کروڑوں لوگوں کے پاس اتنی پاور نہیں ہے، اتنی قوت نہیں ہے کہ ظلم کے خلاف آواز بلند کر سکیں، لیکن نہیں ہوتا. کتنی قوت ہے اس عزاداری کے اندر، کیا کچھ ہم کر سکتے ہیں. اس اربعین کی آپ دیکھیں یہ جو واک ہے، کروڑوں لوگ تو جو ایسٹیمیٹس کے مطابق کم از کم جو ہے وہ 1 کروڑ سے تو زیادہ ہی جو لوگ آتے ہیں ان ایام کے اندر شرکت کرتے ہیں اور چلے جاتے ہیں، لیکن کتنا پیام حریت، کتنا جو ہے یہ آزادی کا پیام لے کے جاتے ہیں، کتنا ان کی زندگی کے اندر انقلاب آتا ہے، کتنا چینج آتا ہے، کتنا یہ عزم لے کے جاتے ہیں کہ ہم کو امام حسین علیہ السلام کی زندگی کو جو پیغام وہ دے کے گئے ہیں اس کے زندگی، اس کے مطابق زندگی گزارنی، نہیں نظر آتا. تو یہ سب کیا ہے؟ اس کو ہم کہتے ہیں، یہ ساری مثالیں کیوں دی تھی؟ اس کو ہم کہتے ہیں تحریف. تحریف دشمن کا جو اہم ترین حربہ ہوتا ہے، کیا کرتا ہے؟ کیا بجائے اس کے ان سے لڑا جائے، بجائے اس کے نہیں، ان کو اس طرح سے جو ہے وہ مس گائڈ کر دیا جائے کہ اپنا ہدف ہی بھول جائیں، اسپرٹ نکال دی جائے چیزوں کے ذریعے سے. وہی جو ہم مثالیں دیں کہ وہ بورڈ رہ جائے، اسکول ہے لیکن یہاں تعلیم نامی کوئی چیز نہیں ہو، ہاسپٹل جہاں پہ علاج نامی کوئی چیز نہ ہو، ان مساجد کے اندر توحید نامی کوئی چیز نہ ہو، اس کو نکال دی جائے. کیسے کرتا ہے؟ عام انسان کر سکتا ہے کوئی؟ نہیں، عام انسان نہیں کر سکتا. کرتا بھی کون ہے؟ وہی لوگ جن کا دین سے تعلق ہوتا ہے، جن جو اپنے آپ کو دین کے ٹھیکیدار سمجھتے ہیں. صحیح. علماء، علماء کے دو گروپس ہیں، ایک جو ہے مثلا علماء حق ہیں، علماء ربانی ہیں، एक वो लोग हैं कि जो आलिम के रूप में जो है वो जिन्होंने आलिम का लिबास पहना हुआ है, इमाम अली अलैहिस्सलाम के शदीद तरीन जिसे कहते हैं मजम्मत, जिसके अंदर बहुत ज़्यादा शदीद मजम्मत की गई है, ऐसे अल्फाज इन उलमा के लिए मौजूद हैं कि जो लोग काम क्या करते हैं तहरीफ का काम। अब चूंकि आम इंसान ये काम नहीं कर सकता, ये आलिम ही करेगा, लोगों को बहकाने का काम भी आलिम ही करेगा, लोगों को हिदायत की तरफ लाने का काम भी आलिम ही करेगा, दोनों काम उसी के हैं। लेकिन अब तशखीस देना, फैसला करना कि कौन किस तरफ है, मुमकिन है कोई कहे हमें क्या पता कि कौन क्या कह रहा है, वो यूँ कहता है वो यूँ कहता है, कहूँगा नहीं ऐसा नहीं है। इंसान अपनी ज़िंदगी के मामलों के अंदर किस तरह से तशखीस देता है, उसके जहाँ मादी मसाइल जो हैं जब ख़तरे में पड़ते हैं किस तरह से जाता है तहकीक करता है, उसको कोई मामला अंजाम देना है, कोई डील करनी है, कोई उसको जो है वो बेवकूफ़ ना बना ले, कोई कुछ ना कर ले, तहकीक करेगा, पूछेगा, या सिर्फ एक शख्स कहने से या दो लोगों के कहने से एक कहेगा यूँ है, कहेगा मैं तो बिज़नेस नहीं कर सकता, यहाँ पे कुछ लोग यूँ कहते हैं कुछ यूँ कहते हैं, ये तो मैं ज़िंदगी गुजार ही नहीं सकता, हाथ पे हाथ रख के बैठ, ऐसा होता है या नहीं, वो तहकीक करता है, देखता है, अपने एक नतीजा निकालता है कि हाँ ये रास्ता सही है। हम जब दीन का मामला आता है हम कहते हैं हमें तो समझ में नहीं आ रहा, वो लोग यूँ कुछ कहते हैं कुछ यूँ कहते हैं, यहाँ भी जाते हैं, यहाँ इनकी भी सुननी चाहिए, उनकी भी सुननी चाहिए, सबकी सुननी चाहिए, लड़ाई नहीं करनी चाहिए, ये कोई नहीं कह रहा कि लड़ाई करें, लेकिन इंसान की ज़िंदगी के अंदर एक हदफ तो होना चाहिए, उसको मालूम तो होना चाहिए कि मुझे किस रास्ते पर हरकत करनी है। ठीक है, इंसान लड़ाई ना करे, लड़ाई करने की किसी ने नहीं कहा, लेकिन इंसान के अंदर इतनी तो शनाख्त होनी चाहिए कि अपने एक ओपिनियन बना सके। कैसे बनेगा ये ओपिनियन? दीन के मुहकमात को इंसान जब नहीं पढ़ेगा, नहीं समझेगा, इस पर गौर नहीं करेगा, तो ये ओपिनियन कभी नहीं बन सकेगा। उसके पास कुछ क्राइटेरिया होने चाहिए, कुछ ऐसे उसूल होने चाहिए कि जहाँ पर वो परख सके कि हाँ ये शख्स इस शख्स की बात इन उसूलों पर पूरी उतरती है, इसकी बात को लेना होगा, ये शख्स इसकी बात इन उसूलों पर पूरी नहीं उतरती, उसको हम तर्क कर देंगे। आप कहीं फ़र्ज़ करें कि दो डॉक्टर्स हैं, एक डॉक्टर कहता है इस आपको जो अगर इलाज कराना है इस काम का अंजाम दें, दूसरा शख्स बिल्कुल 180 डिग्री अपोजिट बात करता है। लेकिन आप देखें कि एक शख्स, इनमें से एक शख्स की बात बिल्कुल हिफ्ज़ान सेहत के जो बुनियादी उसूलों की मुखालफत कर रही है, बुनियादी उसूलों की मुखालफत कर रही है, मसलन जो हर बच्चा जिसको मालूम हो कि ये चीज़ तो जो सेहत के नुकसानदेह, सही, मसलन फ़र्ज़ करें स्मोकिंग, एक शख्स आपसे कहे कि मसलन आपके लिए बिल्कुल जो है ज़रूरी है कि आप स्मोक करें, बहुत जो है आपकी सेहत के लिए ज़रूरी है, वो कहेगा ये किस किस्म की बात कर रहे हैं सर, एक चीज़ जो कि मसलन फ़र्ज़ करें कि किसी जगह किसी इल्म के अंदर एक वाज़ह सी चीज़ हो, सब इसको कबूल करता हूँ। अब अगर कोई उसकी मुखालफत करेगा तो मैं क्या कहूँगा, मुझे समझ में नहीं आ रहा, ये भी डॉक्टर है वो भी डॉक्टर है, ये यूँ कह रहा है वो यूँ कह रहा है, इसकी भी सुनो उसकी भी सुनो, ये करते हैं हम, तो कहेंगे बाबा तुम उसको तो साइड पे कर देंगे, हम कहेंगे इसकी तो बात नहीं सुननी। दीन के अंदर भी ऐसा ही है, दीन के कुछ उसूल हैं जहाँ पे खुदा कहता है कि हमने इस पूरे दीन को भेजा ताकि तुमको जुल्मत से नूर की तरफ लेकर आया जाए, और अम्बिया को भेजा ताकि जो है वो ये अम्बिया आए ताकि ये कौम जो है वो अदालत के लिए क़याम करे, अम्बिया को भेजा ही इसलिए कि ये अकवाम जो है वो उठें क़याम करें अदल के लिए, जुल्म के खिलाफ। अब अगर हमको आगे कोई कहे कि नहीं हमें जुल्म के खिलाफ आवाज़ बुलंद नहीं करनी चाहिए, मैं कहूँगा बाबा तुम तो साइड में हो जाओ, तुम कैसी बात कर रहे हो, तुम मुहकमात दीन के खिलाफ बात कर रहे हो। अगर दो रिवायतें हमारे पास सामने आ जाएँ, हम कहें कि दो देखो रिवायत में यूँ कहा गया है, तो हम क्या करेंगे, जहाँ पास एक मुहकम चीज़ मौजूद होती है और दूसरी चीज़ उसके सामने आती है हम उसके ऊपर परखते हैं। खुद आयमा की रिवायत है कि जब कोई चीज़ तुम्हारे सामने आए, ऐसी रिवायत आए, जब देखो कि कुरान की मुखालफत करी उसको छोड़ दो, उस पर अमल ना करो, कहो कि हमें नहीं मालूम कि अगर ये रिवायत है भी सही है, मालूम नहीं है कि इमाम किससे क्या मुराद है, उस पर तो अमल नहीं कर सकते, उसको तुमको साइड पर करना होगा, रिवायत के अल्फाज हैं कि उसको जो है दीवार पर दे मारो ऐसी रिवायात को। तो ये नहीं है अज़ान मोहतरम कि हम इतने सादा नहीं बन सकते, अपनी मादी ज़िंदगी के अंदर हम सादा नहीं होते, जब दीन की बात आती है क्यों सादा हो जाते हैं, हमको कुछ समझ में नहीं आता, इतने हम लोग चूंकि टाइम नहीं देते दीन को, वक्त नहीं देते दीन को समझने की कोशिश नहीं करते, फ़िकाहत की तरफ नहीं जाते, फ़िक्ह जिसे हम जाते हैं फ़िक्ह बहुत हमारी ज़िंदगी के अंदर जो है बहुत ज़्यादा है, लेकिन वो फ़िक्ह क्या है, वो चंद मसले मसाइल को रट लेना है, फ़िक्ह ये नहीं है। फ़िक्ह कहते हैं दीन का अमीक गहरा इल्म हासिल करना, और ये सबकी ज़िम्मेदारी है, हर शख्स के अपने जिस हद तक वो हासिल कर सकता है। फ़िक्र करो, गौर करो, पढ़ो इस कुरान को, इस नहज बुलागों को, जिस इमाम अली अलैहिस्सलाम का हम इतना ज़्यादा जो है वो जिनके फ़ज़ाइल बयान करते हुए अल्हम्दुलिल्लाह थकते नहीं और थकना नहीं चाहिए, लेकिन क्या ये जो किताब है नहज बुलागा اس کو ہم دیکھیں کس طرح سے امام علیہ السلام نے جو ہے وہ انسانی زندگی کے اندر ایک چینج لا سکتی ہے کتاب اگر اس پہ انسان صحیح معنوں میں جو ہے وہ غور کر فکر کرے. کس طرح سے امام علیہ السلام کو گائیڈ کرتے ہیں. امام علیہ السلام فرض کریں کہ آج آ جائے, آج اعلان ہو جائے فلان مسجد کے اندر امام علیہ السلام جو ہے وہ آج تقریر کریں گے, امام علی علیہ السلام, ہاں نہیں جائیں گے, ہم کہیں گے کہ نہیں ٹائم نہیں ہمارے پاس, فضائل تو بہت پڑھیں گے لیکن کہیں گے نہیں ہم نہیں جا سکتے. یہ تو یہ چیز وہی نہیں ہے, ہمارے پاس یہ چیزیں موجود ہیں نا. یہ امام علی علیہ السلام کو بھی چھوڑ دیں, چلیں وہ تو مظلوم ہے, تاریخ واقع ہوئے, کسی دن اعلان ہو جائے خدا خدا رہا ہے, ہاں کسی مسجد میں جو ہے خطاب کرے گا, نہیں جائیں گے. تو یہ قرآن بھی تو وہی ہے مگر کلام خدا نہیں ہے, کلام خدا ہے ڈائریکٹ بغیر کسی واسطے کے خود, لیکن اس کی طرف ہم کتنی توجہ دیتے ہیں. پھر ہم کہیں کہ ہم کو سمجھ میں نہیں آتا, تو ظاہری بات ہے سمجھ میں نہیں آئے گا جب آپ جو ہے سورس کو, دین کی بنیادی سورس کو, نہ خدا کی بات کو لیں نہ ولی خدا کی بات کو لیں, تو پھر ظاہری بات ہے سمجھ میں نہیں آئے گا. پھر یہ ساری چیزیں ہوں گی, یہ بے وقوفیاں ہم کو نظر آئیں گی ہمارے اطراف میں, عجیب و عجیب و غریب باتیں نظر آئیں گی, اور ہر شخص جو ہے ایک نعرہ لگائے گا. ہر آپ دیکھیں عجیب ستم ظریفی ہے, ہر جگہ جو ہے آپ کہیں کہ ہاں وہ فلان شخص جو ہے وہاں پہ یہ شخص خطاب کر رہے ہیں اور یہ بات بیان کرتے ہیں, ان کا نظریہ یہ ہے, ہزاروں تعداد میں لوگ موجود ہیں, یہی ہزاروں تعداد کے افراد جو ہے مثلاً فلان شخص وہاں خطاب کر رہے ہیں اور بالکل اپوزٹ بات کر رہے ہیں, وہاں بھی موجود ہیں یہاں بھی موجود ہیں, یہ کیا ہے؟ کچھ تو ہمارے پاس یعنی کوئی کرائیٹیریا ہونا چاہیے, کچھ تو ہمارے پاس سوچ ہونی چاہیے, کچھ فکر ہونی چاہیے. صرف ثواب ہم نے کیا, یہ کون سی عزاداری ہے؟ ثواب والی عزاداری ہے. پانچ مجلس سے کریں گے زیادہ ثواب ملے گا, چار کریں گے تھوڑا کم ملے گا, تین کریں گے تھوڑا کم ملے گا, زیادہ کرنی ہے پانچ چھ. عزاداری امام حسین یہ نہیں ہے, عزاداری امام حسین آپ کو متصل کر دے امام علیہ السلام سے اس زمانے کے اندر, روح ہے ہمارے روح جو ہے متصل ہو جائے امام علیہ السلام سے, کہ ہم کہہ سکیں کہ آج بھی جو پہلے دن بیان ہوا, جو ہم کو تعلیم دے گی ہر روز اس چیز کا تکرار کرو کہ انی حرب لمن حاربکم, میں حالت جنگ میں ہوں اس وقت بھی جس کے ساتھ آپ حالت جنگ میں ہیں, اس کے ساتھ سلم ہوں جس کے ساتھ آپ حالت سلم کے اندر ہیں, عدو ما عدوکم اس کا دشمن ہوں جو کہ آپ کا دشمن ہے اس وقت بھی, نہ کہ اس زمانے, اس وقت بھی ایسا ہے. تو جو شخص اس چیز کی طرف غور کرے گا, یہ عزاداری حقیقی ہے جو امام انسان کو متصل کر دے, پیروکار بنا دے, مطیع بنا دے. وہی کام جو امام نے کیا میں اس زمانے میں وہ کرنے کی کوشش کروں, ظاہر بات ہے وہ کام ہم نہیں کر سکتے جو امام نے کیا, لیکن ہمارے لیے امام مشعل راہ بن گئے, مصباح الہدا ہیں ہمارے لیے, ہدایت کے چراغ ہیں ہمارے لیے, حجت ہیں ہمارے لیے, اسوہ ہیں ہمارے لیے, آئیڈیل ہے, نمونہ ہے کہ ہماری اس طرح سے میری پیروی کرو. نمونہ کہتے کسے ہیں؟ نمونہ وہ کیسے کہتے ہی اس کو ہیں, اسوہ کہتے ہی اس کو ہیں کہ جس کی آپ کو بتایا جاتا ہے دیکھو یہ تمہارے لیے آئیڈیل ہے, اس سے جتنا زیادہ نزدیک ہو سکتے ہو جاؤ, جتنا زیادہ ہوگا اتنا اچھا, جتنا زیادہ ہو سکو. ہم کہیں کہ نہیں وہ تو اتنی بلندی کے پر ہے ہم تو نہیں ہو سکتے, نہیں تم ایک اسٹیپ آگے بڑھ سکتے, ایک بڑھو, دو بڑھ سکتے, دو بڑھو, جتنا بڑھ سکتے ہو آگے بڑھو. چونکہ اس ٹاپ پہ نہیں پہنچ سکتے اس کا مطلب یہ نہیں کہ تم ایک قدم بھی آگے نہ بڑھو, نہیں جتنا زیادہ انسان آگے بڑھ سکتا ہے اپنی ظرفیت کے مطابق, اور پھر طلب کرے انہی مجالس سے, انہی نشستوں سے. اس یہاں پہ جب آئے تو امام علیہ السلام سے اس چیز کو طلب کرے. یہ خیمہ گاہ ہے امام علیہ السلام کی, خیام حسینی کی مانند ہیں یہ مجالس. یہاں پر آئیں اور امام علیہ السلام سے انسان تقاضا کرے کہ مجھے اپنی فوج کے اندر, اپنے لشکر کے اندر, اپنے عوان و انصار کے اندر شامل کر لیں. ممکن ہے امام سے کہیں کہ تمہارے اندر ظرفیت نہیں ہے, تم صرف بات کرتے ہو زبانی, تو امام علیہ السلام سے کہیں کہ آپ تو کریم ہیں, ٹھیک ہے میں پست انسان ہوں, آپ تو کریم ہیں, آپ تو دے سکتے ہیں, آپ مجھے ظرفیت بھی دے دیں, آپ مجھے توفیق بھی دے دیں, آپ تو سب کچھ دے سکتے ہیں نا. مانگے امام علیہ السلام سے, وہ ظرف بھی مانگے, ایک بڑا ظرف مانگے, بہت بڑا ظرف مانگے, اور پھر اس بڑے ظرف کے مطابق اس کے لیے جو ہے اسے کہیں کہ آپ اس کے اندر اس کو پر کر دیں, اپنے کرم سے, اپنے جود سے, اپنے سخا سے اس کو پر کر دیں اس ظرف کو. ہم خالی ہاتھ آتے ہیں مجالس میں لیکن کچھ لے کر جائیں, اور وہ چیز لے کر جائیں کہ جو امام ہم کو دینا چاہتے ہیں. باقی چیزیں ہم کو بہت ساری جگہ مل جائیں گی, ان مجالس کے اندر جو چیز ہم کو لے کے جانی ہے اس چیز کو لے کے جائیں, اس ہدایت کو لے کے جائیں, اس نور کو لے کے جائیں, اپنے رابطے, اپنے عشق امام کو لے کے جائیں, امام علیہ السلام کے ہم عاشق ہو سکیں, اس محبت کو لے کے جائیں. یہ چیز ہم لے کے اگر نہیں جاتے تو پھر کیا فائدہ؟ امام علیہ السلام اس چیز کو, اس جام کو سے سیراب کرانے کے لیے منتظر ہیں کہ کوئی آئے اور میں اس کو سیراب کروں اس جام محبت سے, اس جام عشق سے, لیکن ہم انسان توجہ نہیں کرتا. ये सितम ज़रीफ़ी, इस बस अज़ादारी, वो अज़ादारी इंसान को जितना ज़्यादा सही मानब इस पर तवज्जो की जाए तो कितना ज़्यादा इंसान को नज़दीक कर सकती है। एक दुरूद भेजे मोहम्मद वाले मोहम्मद। हकीकी मानो अगर इंसान जो है तवज्जो करे इन इन अय्याम के अंदर, इन शबों के अंदर, और अपने लिए वाकयान इस सआदत को तलब करे, इमाम अलैहिस्सलाम से अर्ज़ करे कि हम एक जुल्मानी ज़िंदगी के अंदर ज़िंदगी गुजार रहे हैं, हमारी ज़िंदगी के अंदर तारीकी है, नूर नहीं है, इस ज़िंदगी के अंदर बरकत नहीं है, परेशान ज़िंदगी, बग़ैर हदफ की ज़िंदगी, हम आपके लिए कुछ करना चाहते हैं, हम आप हमको अपनी जानिब बुलाएं, हमारी दस्तगीरी करें, हमें इस सफीने निजात में सवार कर लें, ये इंसान तलब करे। बहुत से लोग हैं कि जिन्होंने इस चीज़ को इमाम से तलब किया और इमाम अलैहिस्सलाम ने इनकी इस हाजत को जो है पूरा किया। मुमकिन है इंसान की ज़बान पे ना आए लेकिन इसका दिल इस तरह से मायल हो नूरानियत की तरफ जाने के लिए, उसका दिल के अंदर ऐसी कोई चीज़ है कि जो उसको पुकार रहा है कि तुमको हकीकत की तरफ जाना है, तुम्हें नूरानियत की तरफ जाना है, और इंसान जो है वो तलाश के अंदर है कि कहाँ उसकी प्यास बुझ ना रही हो, और जब एक जगह पे पहुँचता है देखता है कि हाँ यहाँ पे वो प्यास, यहाँ पे मेरी प्यास जो है वो, यहाँ पे मैं सैराब हो सकता हूँ, बस वहाँ पे अपने आप को मुत्तसिल कर लेता है। आज जिस शहीद का जिक्र करना है वो इसी किस्म की एक ज़ात है, इमाम अलैहिस्सलाम का जो लश्कर है जब कूफा की जानिब, मक्का से कूफा की जानिब हरकत कर रहा है तो रास्ते में एक मकाम आता है कि जहाँ पर लोग कहते हैं कि या इमाम ऐसा लगता है कि यहाँ पर कोई आगे नखलिस्तान है। इमाम ताज्जुब करते हैं यहाँ पे कोई किस किस्म का नखलिस्तान, ज़रा गौर से देखो। थोड़ी देर बाद इमाम अलैहिस्सलाम को इत्तला दी जाती है कि नहीं वो नखलिस्तान नहीं है, दर हकीकत एक लश्कर है कि जो हमारी तरफ बढ़ रहा है और इनके नेज़े हैं कि जो बुलंद हैं आसमानों की तरफ। जब और नज़दीक पहुँचते हैं और नज़दीक पहुँचते हैं, देखा 1000 अफराद पर मुश्तमिल एक लश्कर है जो अपने ज़ियाद ने भेजा है और जिसकी सरबराही हुर इब्न यज़ीद रिहाई कर रहा है। जब इमाम अलैहिस्सलाम के इस लश्कर से टकराव होता है, इमाम अलैहिस्सलाम देखते हैं कि इस लश्कर में जो लश्कर दूर से चला आ रहा है इसके सिपाही प्यासे हैं, इस सिपाही तो प्यासे हैं इसके जानवर भी प्यासे हैं। इमाम अलैहिस्सलाम इससे पहले के लश्कर वहाँ पहुँचता, एक ये इमाम ये है करीम इमाम, देखिए किस हद तक करम है, इससे पहले कि वो लश्कर पहुँचता अपने असहाब से कह चुके हैं कि देखो अपने अपने मशकीज़ों को भर लो। उस वक्त मालूम नहीं था इन लोगों को इमाम अलैहिस्सलाम क्यों कह रहे हैं मशकीज़ों को भरने के लिए, लेकिन इमाम अलैहिस्सलाम को मालूम था अभी कुछ लोग आएंगे जो प्यासे होंगे जिनको पानी की ज़रूरत होगी, कहा कि इस लश्कर को सैराब किया जाए, उसको लश्कर को पानी पिलाया जाता है, हत्ता जानवरों को पानी पिलाया जाता है कि जानवर भी सैराब हो जाए। और आता है नज़दीक, इमाम अलैहिस्सलाम कहते हैं हुर से तुम क्या चाहते हो, और कहता है कि मुझे इब्न ज़ियाद ने हुक्म दिया है कि आपको कूफा की जानिब ना जाने दूँ। इमाम अलैहिस्सलाम कहते हैं देखो ये खतूत हैं कि जो अहले कूफा ने लिखे हैं। हुर कहता है कि मुझे इस चीज़ का इल्म नहीं है, मैंने आपको नहीं बुलाया कूफा की जानिब, मुझे कहा गया है कि आपको कूफा ना जाने दूँ। और ये कहकर इमाम अलैहिस्सलाम के घोड़े की लगाम को अपने हाथ में ले लेता है, कहता है कि मैं आपको कूफा की जानिब नहीं जाने दूंगा। इमाम अलैहिस्सलाम जब हुर की इस हरकत को देखते हैं तो कहते हैं कि ऐ हुर तेरी माँ तेरी अज़ा में बैठे। हुर कहता है कि ऐ इमाम अगर कोई और अरब का शख्स मेरी माँ का इस तरह से कहता तो मैं उसको ज़रूर जवाब देता, लेकिन मैं क्या करूँ कि आपकी माँ फातिमा ज़हरा है, मैं उनकी शान में बेअदबी नहीं कर सकता, मैं उनकी शान में गुस्ताखी नहीं कर सकता। एक नूर है हुर के दिल में कि जो भी आयान नहीं हुआ है, जो पिनहा है पोशीदा, एक नूर है, ये अदब है बीबी जहरा के सामने इस हुर का इसके दिल में। ये वक्त गुजरता है, बिलाखिर करबला की जानब ये लश्कर आगे बढ़ता है और जब सुबह आशूर होती है, मक्तल ने लिखा कि ये पहलवान अरब हुर उसके जिस्म के ऊपर एक लर्जा तारी है, جو شخص نزدیک ہے کہتا ہے کہ اے ہر، اگر ہم سے کوئی پوچھتا کہ عربوں کے اندر وہ سب سے بڑا پہلوان کون ہے، ہم تیرا نام لیتے، اس وقت تجھ کو کیا ہو گیا کہ تیرے جسم پہ لرزت آ رہی ہے؟ اور کہتا ہے کہ میں اپنے آپ کو دوزخ اور جنت کے درمیان دیکھ رہا ہوں، اور مجھے ان میں سے کسی ایک کا انتخاب کرنا ہے، اور میں جنت کا انتخاب کروں گا. اور یہ کہتا ہوا تیزی سے گھوڑے پہ سوار ہوتے ہیں اور امام حسین علیہ السلام کے قیام کی جانب آگے بڑھتے ہیں. جب نزدیک پہنچتے ہیں تو اپنی زرہ کو الٹ دیتے ہیں، یہ بتانے کے لیے کہ میں لڑائی کے لیے نہیں، میں جنگ کے لیے نہیں آیا. اپنے ہاتھوں کو اپنی گردن کے پشپ باندھ لیتے ہیں، یہ بتانے کے لیے کہ میں توبہ کرتا ہوں، اور خدا سے دعا کرتے ہیں، اے خدا میں تیری طرف پلٹ آیا، اے خدا میری توبہ کو قبول کر لے. جب امام علیہ السلام کے نزدیک آتے ہیں، امام علیہ السلام خود استقبال کے لیے جاتے ہیں. کس کے استقبال کے لیے جا رہے ہیں؟ یہ وہ حر ہے کہ جب اس کے لشکروں کی ٹاپوں سے امام حسین علیہ السلام کے بچوں کے دل لرز گئے تھے، یہ وہ شخص ہے امام علیہ السلام اس کے استقبال کے لیے جاتے ہیں اور کہتے ہیں آؤ حر ہمارے خیموں میں آ جاؤ. حر کہتے ہیں کہ نہیں امام، میں شرمندہ ہوں، میں آپ کے بچوں کا سامنا نہیں کر پاؤں گا، آپ مجھے اجازت دیں کہ میں ایسی حالت میں حالت رن کی طرف چلا جاؤں. امام علیہ السلام حر کو اجازت دیتے ہیں، حر جاتے ہیں، جنگ کرتے ہیں. بلاخر ایک وقت آتا ہے کہ حر زمین کربلا پر تشریف لاتے ہیں. جب تھوڑی دیر بعد امام علیہ السلام کو دیکھتے ہیں کہ ایک کوئی شخص ہے کہ جس نے اپنے آگوش میں حر کا سر لیا ہوا ہے، جب آنکھیں کھولتے ہیں تو امام علیہ السلام کو اپنے سرانے پاتے ہیں. امام علیہ السلام اپنا رومال حر کے پیشانی پہ باندھتے ہیں اور کہتے ہیں حر، تیری ماں نے تیرا نام کتنا اچھا رکھا، تو واقعی دنیا میں بھی حر ہے اور آخرت میں بھی حر ہے. امام علیہ السلام اپنے آگوش میں حر کا سر لیتے ہیں، لیکن میں کہوں گا کتنا مظلوم ہے میرا امام کہ کچھ ہی دیر بعد عصر عاشور یہی امام ہوگا، یہی کربلا کی زمین ہوگی، لیکن کوئی نہیں ہوگا جو امام کا سر اپنے آگوش میں لے. ہاں شاید ایک آواز آئے گی، اے بیٹا، اے بیٹا. لعنت اللہ القوم الظالمین سیعلم الذین ظلموا ای منقلب ینقلبون. اے خدا ہماری اس قلیل سی عبادت کو قبول فرما. اے خدا ہمیں حر کی طرح توبہ کرنے کی توفیق عطا فرما. اے خدا ہم ان لوگوں کی طرح توبہ کرنے کی توفیق عطا فرما کہ جن کی توبہ کو امام نے قبول کیا اور واقعی ان کو اپنے اصحاب و انصار میں شامل کیا. اے خدا ہمیں اپنی ذمہ داریوں کو بہترین طرح سمجھنے اور اس کو ادا کرنے کی توفیق عطا فرما. اے خدا ہمیں معرفت امام علیہ السلام عطا فرما. اے خدا ہمیں خود اپنی معرفت عطا فرما. اے خدا اس جمع حاضر میں موجود افراد کی جو مادی اور معنوی حاجات ہیں اس کو پورا فرما. اے خدا جو افراد مریض ہیں ان کو شفاء کاملہ اور عاجل عطا فرما. جو پریشان حال ہیں ان کی پریشانیوں کا آسان فرما. اے خدا اس دنیا کے اندر جہاں جہاں مظلومین موجود ہیں ان کی مدد اور ان کی نصرت عطا فرما، اور اس سلسلے میں ہم اپنی ذمہ داری کو ادا کرنے کی توفیق عطا فرما. مراجع اعظام اور رہبر معظم انقلاب کی حفاظت فرما، ان کی توفیقات میں اضافہ فرما. اے خدا اس زمانے کی ظہور حجت کے ظہور کی میں تعجیل فرما اور ہم ان کے اصحاب انصار میں شامل فرما.